حياي ومماتي لله رب العالمين. فورٹین فورٹی ایٹ ہجرا کے, کیونکہ آج رات 99% چانسز ہے کہ چاند ہو جائے گا, تو 1448 ہجرا کے ایام عزا کا یہ پہلا عشرا. آج کی مجلس جو بھی میرا سبجیکٹ یا ٹاپک ہوگا اس سے ذرا ہٹ کر یہ اچھا تو نہیں لگتا کہ انسان ممبر پہ اپنے کچھ پرسنل پرابلمز بیان کرے, لیکن صرف اس لیے کہ آج کی مجلس میں شاید آپ کو یہ محسوس ہو کہ میں کوئی سیکوینس کے ساتھ یا پلاننگ کے ساتھ کوئی بات نہیں کر رہا ہوں. تو تقریباً میرے جاننے والے یہ سبھی جانتے ہیں کہ حج کا سفر بہت لمبا سفر اور تکلیف دے کا مطلب وہ والی تکلیف جس میں آدمی کو سکون ملتا ہے. شب قدر کے اعمال میں 102 رکعت نماز پڑھنے کے بعد آدمی کتنا تھک جاتا ہے, لیکن کیسا پیس آف مائنڈ, اور انسان کے دل کو واقعاً وہ خوشی ہو رہی ہوتی جو میں کہتا ہوں کہ نہ کسی میوزک کنسرٹ میں مل سکتی ہے, نہ کسی فلم کے دیکھنے سے مل سکتی ہے, نہ کسی فٹ بال میچ سے مل سکتی ہے. جو اس اسٹیج سے گزرے ہیں ان کو پتا ہے کہ اس کا تو مزہ ہی کچھ اور ہے. تو اسی انداز سے حج کے سفر میں کچھ پرابلمس تو ہوتے ہیں, خصوصاً جب آدمی کسی بڑے گروپ کو لیڈ کر رہا ہو اور پھر بہت دور سے میں آ رہا ہوں. بہرحال آپ کا ٹائم ویسٹ نہیں کرنا ہے, صرف آج کی مجلس کے لیے میری طرف سے ایک اپولوجی تھی شروع میں, اور دوسری گزارش یہ ہے کہ یہ آپ حضرات جو میرے احترام میں بار بار کھڑے ہو جاتے ہیں تو یہ مجھے اچھا نہیں لگتا ہے. ہو سکتا ہے کہ یہاں کا سسٹم ہو, لیکن میری حد تک آپ اس سسٹم کو کینسل سمجھیے گا. میں بھی آپ کی طرح سے ایک عزادار ہوں, صف عزا پہ بیٹھنے کا اپنا ایک ثواب ہے. آؤں گا, آپ حضرات بیٹھے رہیے گا, ممبر پہ جاؤں گا تو آپ حضرات بیٹھے رہیے گا. آج کی رات جو شب یکم محرم ہے, تو اس حوالے سے ایک دو بہت مختصر تمہیدی باتیں عرض کر کے مجلس کو اختتام تک پہنچاتا ہوں. پہلی بات تو یہ یاد رکھیے گا کہ اہل بیت اطہار کا ایک انتہائی اہم ٹائٹل یا لقب ہے, کریم. گرچہ ہمارے یہاں زیادہ تر یہ لقب استعمال ہوتا ہے معصوم قم کے لیے, کریم اہل بیت, لیکن اہل بیت کا پورا گھرانہ کریم ہے. اور اگر آپ کو یاد ہو, بلکہ یاد کیا ہوگا, آپ زبانی وہ زیارت آپ پڑھ لیتے ہوں گے, ایوری فرائیڈے جمعہ نماز کے بعد یا ظہر نماز کے بعد 90% مساجد کے اندر امام زمانہ کی ایک زیارت پڑھی جاتی ہے, اور وہ بھی ایک پورا ایک سسٹم اسلام نے بنا کے دیا ہے کہ ویک میں 7 دن ہیں, تو یہ 7 دن مختلف معصومین کے حوالے سے ہیں, اور جس امام کا دن ہو اس دن اس امام کے وسیلے سے آپ دعا مانگیں گے. گرچہ ہر امام کے وسیلے سے ہر وقت ہر جگہ دعا قبول ہے, لیکن خاص جس امام کا دن ہے, ایک یہ یاد رکھیے گا ویک کے دن, اور ایک جو 24 آورز ہیں روزانہ, اس میں بھی ہر امام کے لیے کچھ گھنٹے ہیں. اب خاص طور پر نویں امام کا تذکرہ چونکہ رزق کے حوالے سے ہوتا ہے, تو وہ جو امام کے نویں امام کا جو ٹائم ہے 24 گھنٹے میں, یہ بہت لمبی بات ہو جائے گی, میں ٹاپک سے ہٹ جاؤں گا, اس لیے میں اس کی ڈیٹیل میں نہیں جا رہا ہوں. مفاتیح الجنہ کتاب کے اندر یہ ساری چیزیں موجود ہیں, سٹرڈے کا دن کس کا اور سنڈے کا دن کس کا, اور اسی طرح 24 گھنٹے میں فجر کا وقت کس کا. تو خلاصہ یہ ہے کہ فرائیڈے کا دن تو ہے زمانے کے امام کا, یہ میرا موضوع نہیں ہے اس دفعہ امام زمانہ, گرچہ کربلا کے واقعے کا امام زمانہ سے اتنا گہرا تعلق ہے, کہ اعمال عاشورہ میں, زیارت عاشورہ تو آپ ایسے بھی پڑھتے ہوں گے سارا سال, اعمال عاشورہ کے اندر خاص تذکرہ ہے زمانے کے امام کا, اور جو عاشورے کے دن آپ حضرات ایک دوسرے سے ملاقات کرتے ہیں تو اس میں بھی آپ یہی دعا مانگتے ہیں ایک دوسرے کو کنڈولنس دینے کے بعد یا پرسہ دینے کے بعد یا تعزیت کرنے کے بعد, وجعلناکم وایاکم من الطالبین بصارحما ولیہ الامام المہدی من آل محمد. تو سب سے گہرا تعلق امام حسین کا جو بنتا ہے وہ امام زمانہ سے بنتا ہے کہ عاشورے کے دن چاہے دو مومن ایک دوسرے سے ملاقات کریں تب بھی زمانے کے امام کو یاد کرو, اور اعمال عاشورہ اس میں بھی امام زمانہ کا ذکر کرو, اور خاص اس ٹائٹل کے ساتھ امام زمانہ کا ذکر کرو, جو ٹائٹل بھی اپنی جگہ بہت اہم ہے. امام زمانہ کا وہ ٹائٹل جو بہت کم ہمارے یہاں استعمال ہوتا ہے, امام منصور, یہ بہت ہی اہم ٹائٹل ہے اس اعتبار سے کہ یہ والا ٹائٹل 14 معصومین میں صرف 2 کو ملا. ایک زمانے کا امام ہے جو منصور ہے, اور ایک شہزادی کونین ہے جو منصورہ. شہزادی کونین کا ٹائٹل منصورہ ہے, زمانے کے امام کا ٹائٹل منصور ہے. تو خیر بات کہیں سے کہیں جا رہی ہے, میں واپس آتا ہوں. تو یہ میرا اس دفعہ کے عشرے کا ٹاپک نہیں ہے کہ میں امام زمانہ پہ بات کروں, لیکن ضمنی طور پر ایک بات عرض کر دوں, اور وہ یہ ہے کہ جمعہ کا دن امام زمانہ سے ریلیٹڈ ہے, لیکن آپ اسے بالکل کوئی ہارڈ اینڈ فاسٹ رول نہ سمجھیے کہ امام زمانہ جمعہ کے دن ظاہر ہوں گے. امام زمانہ کا ظہور جتنی بھی چیزیں ہمارے پاس ہیں وہ سب چینج ہو سکتی ہیں. جیسے سب سے زیادہ مشہور یہ ہے کہ وہ عاشورے کے دن ظاہر ہوں گے, مشہور یہ ہے کہ وہ مکے سے ظاہر ہوں گے, مشہور یہ ہے کہ وہ جمعہ کے دن ظاہر ہوں گے, مشہور یہ ہے کہ فجر کے وقت ظاہر ہوں گے. اور جب میں یہ لفظ کہہ رہا ہوں مشہور یہ ہے, تو اس کا مطلب یہ نہیں ہے کہ لوگوں نے غلط مشہور کر دیا. نہیں, بات بالکل صحیح ہے, احادیث میں مسلسل اس کا تذکرہ, مگر وہ ساری چیزیں بیان کرنے کے بعد امام معصوم کا صرف ایک جملہ کہ پروردگار قادر مطلق ہے, وہ چاہے تو ان تمام چیزوں کو چینج کر سکتا. اور میں یہ اس لیے بھی عرض کر رہا ہوں کہ ہمارے یہاں جو ظہور امام کی دعا مانگی جاتی ہے نا, وہ بھی آپ کے ذہن میں واضح رہے, کیونکہ جب آپ کہتے ہیں اجل اللہ تعالی ظہورک, اللہ آپ کے ظہور میں جلدی کرے, تو آج ہے منڈے, اس دعا کا مطلب یہ کہ مولا اللہ آپ کو آج ہی ظاہر کر دے. یہ مطلب نہیں ہے کہ میں دعا آج مانگ رہا ہوں اور یہ فرائیڈے کے دن جا کے پوری ہو, لیکن بات کہیں سے کہیں چلی جا رہی ہے. ہو سکتا ہے کہ آگے کی کسی مجلس میں تھوڑا سا اس کا تذکرہ کروں, اور اس کا ایک ریزن میں بتا دوں, دو ریزن بتا رہا ہوں, لیکن یہ دو ریزن برابر کے نہیں ہیں. پہلا ریزن جس کی وجہ سے یہ جملہ میری زبان پہ آیا وہ تو بہت بڑا ریزن, دوسرا ریزن بھی بہت اہم ہے. پہلا ریزن یہ ہے کہ آپ دیکھ رہے ہوں گے پورا سوشل میڈیا اس وقت بھرا پڑا ہے امام زمانہ کے حوالے سے, اور ایسے ایسے جاہل لوگ جنہیں کچھ بھی نہیں پتا وہ ظہور امام کی اس انداز سے پریڈکشن دے رہے ہیں کہ ہمیں بالکل لگتا ہے کہ ابھی ہم نکلیں گے امام باڑے سے باہر تو وہاں زمانے کے امام کھڑے ہوئے ہوں گے. اس انداز سے یہ خود 1400 سال پہلے معصومین نے بتا دیا کہ ایسا آخری زمانے میں ہوگا, لوگوں کو مس گائیڈ کیا جائے گا, دھوکہ دیا جائے گا. اس کا ایک مقصد بھی, مقصد تو دشمنان اسلام کا ہے, لیکن اس میں ہمارے کچھ جذباتی نوجوان جو سوشل میڈیا پہ 24 گھنٹے میں سے 22 گھنٹے بیٹھے رہتے وہ بھی اس کے اندر انوالو ہو گئے. وہ اپنے جان بوجھ کے نہیں, انٹینشنلی نہیں, بری نیت سے نہیں, اچھی نیت سے, مگر ہر اچھی نیت بیکار ہے جب تک کہ اس کے ساتھ نالج نہ ہو. آپ اچھی نیت کے ساتھ کسی کو کوئی دوا بتائیں, مثلا ایک صاحب نے دوسرے صاحب سے پوچھا کہ آپ کی والدہ بیمار تھی, آپ نے ان کو کیا دوا دی؟ اس نے کہا یہ دوا دی, آپ بھی لے لیجیے. لے لی, وہ مر گئی ان کی والدہ. انہوں نے پہلے سے کہا کہ یہ تم نے کیا دوا بتائی؟ کہا ماں تو میری بھی مر گئی تھی. آپ نے ڈیٹیل تو نہیں پوچھی تھی نا, آپ نے صرف یہ پوچھا تھا کہ ان کو کیا دوا دی تھی. تو اب یہ جو ہے نیت اچھی ہوگی. آپ کو معلوم ہے نا کہ اگر آپ کبھی بیمار پڑ جائیں, اب یہ کینیڈا میں نہیں ہوتا ہوگا کیونکہ ہمارے آسٹریلیا میں بھی نہیں ہوتا ہے تو لیگلی بھی منع, لیکن انڈیا, پاکستان, ایسٹ افریقہ میں جتنے لوگ آپ کو دیکھنے آئیں گے ہر آدمی آپ کے لیے کوئی نہ کوئی دوا لے کے ضرور آئے گا. اور میں تو خود اس بات کی ایک اگزامپل, کیونکہ میری کچھ ایسی بیماریاں ہیں جن کو میں ممبر پہ اتنا بتاتا ہوں اور اپڈیٹ رکھتا ہوں مجمع کو کہ میرے بچوں کو نہیں پتا ہوتا اور میرے مجمع کو معلوم ہوتا. تو اب اس میں جو آدمی ملے گا, اچھا مولانا آپ کو یہ پرابلم, اس کی دوا. دوسرا ملے گا, اچھا یہ پرابلم, اس کی دوا. تیسرا ملے گا, یہ پرابلم ہے. تو یہ ہمارے یہاں जो लोग करते हैं ये मोहब्बत में करते हैं, ये दुश्मनी में नहीं कर रहे, ये जान लेने की नीयत से नहीं कर रहे, ये चाह रहे हैं कि आदमी को सेहत मिले, लेकिन खाली अच्छी नीयत काफी नहीं है जब तक के साथ में नॉलेज ना हो। और ये इस्लाम का बहुत बड़ा प्रॉब्लम है कि अच्छी नीयत के साथ कि जी हमारी नीयत बहुत अच्छी है, हमारा इंटेंशन बहुत अच्छा। इतने बड़े बड़े ब्लंडर हो रहे थे इससे पहले भी और आजकल भी, जिसकी वजह से हमको मरजईयत की जरूरत पड़ी है। ये भी मेरा डायरेक्ट टॉपिक नहीं है लेकिन इनडायरेक्ट बात हो जाएगी। तो खुलासा यह है कि ज़हूर इमाम के बारे में इस वक्त सोशल मीडिया, मेरा अंदाज़ा यह है कि जो जनरेशन मेरे सामने है वो मेरी ही जैसी एज की है, यंगस्टर तो होंगे नहीं। सोशल मीडिया आपका इतना बड़ा प्रॉब्लम नहीं होगा जितना आपके बच्चों का, लेकिन इसमें इस वक्त और ख़ास तौर पर अरब सोशल मीडिया वो भरा पड़ा है ज़माने के इमाम के हवाले से। तो इस अंदाज से हमें मिसगाइड किया जा रहा, जब कोई झूठा इमाम आएगा तो शायद हम उसको सच्चा मान लें, शायद ये बात बाद में होगी। और मैंने कहा एक दूसरी बात भी मैं ज़िमनन बता दूं, यानी इसकी डिटेल में भी नहीं जाना चाह रहा हूं। और ये और पहला मसला दोनों बराबर नहीं है। इमाम बहरहाल इमाम मासूम है, नायब इमाम फिर नायब इमाम। बहुत ज़्यादा इस वक्त इंतज़ार किया जा रहा, ख़ास तौर पर जैसा मैंने अर्ज़ किया अरब मीडिया में बहुत ज़्यादा इंतज़ार किया जा रहा। और जो इंतज़ार किया जा रहा वेट इमाम का नहीं, ये इंतज़ार किया जा रहा है अल्लाह तूल उम्र अता करे सेहत के साथ आयतुल्लाह लुज़्मा आगे सिस्तानी को, बहुत ज़्यादा शिद्दत के साथ इंतज़ार किया जा रहा कि अगर जब आगे सिस्तानी का इंतकाल हो जाएगा उसके बाद किस अंदाज से शियत के टुकड़े टुकड़े किए जाएंगे। ऐसे ऐसे मंसूबे बनाए गए हैं, ऐसी ऐसी प्लानिंग की गई, ये पहला स्टेप इमाम ज़माना के हवाले से जो होगा वो तो आगे चल के बहुत बड़े लेवल पर होगा। लेकिन इतना इंतज़ार किया जा रहा कि हम और आप शायद इतना इंतज़ार अपने ज़माने के इमाम का नहीं कर रहे जितना हमारे दुश्मन इंतज़ार कर रहे हैं इस अजीम मर्जे के दुनिया से जाने का। खैर तो ये और इसके हवाले से उनके पास पूरी तैयारी मौजूद, आपके इल्म में है कि तकरीबन अगर इस्लामी हिसाब से देखा जाए तो एज 99 के करीब है इस्लामी हिसाब से, 96 होगी अंग्रेज़ी हिसाब से। तो खुलासा ये है कि ये दो ज़िमनी बातें आ गई, ये इसलिए आ गई कि ये आज का एक बहुत ही बड़ा बर्निंग इशू है, इस पर हमको इसलिए तवज्जो देना। अगर कि मुझे अंदाज़ा है कि ये आप हजरात से कहना बेकार, जिस जनरेशन से कहना है वो तो मेरी बात समझ भी नहीं पाती, लैंग्वेज बैरियर है, और मेरी बात नहीं समझ पाती है और आपकी बात भी नहीं समझ पाती है, इसलिए कि यहाँ तो बहरहाल हर बच्चे अपनी जगह खुद मुख्तार है, न बाप न माँ न शोहर बीवी न बीवी शोहर, ये बात की चीज़ है। तो वापस आ जाइए, कहाँ से बात चली थी आप भूल गए होंगे, जो अक्सर होता है मेरी मजलिसों में। तो बात ये चली थी कि फ्राइडे ज़हूर इमाम का दिन माना गया है, लेकिन वो भी कन्फर्म नहीं है, हतमी नहीं। ये मत समझिए कि फ्राइडे ही को इमाम आएंगे, बल्कि सैटरडे की रिवायत भी बहुत ही स्ट्रॉन्ग रिवायत है, ठीक है। अब हम ये कह सकते हैं कि अगर 60% फ्राइडे का है तो 40% सैटरडे की रिवायत भी, लेकिन वो जो ज़ियारत हम पढ़ते हैं उस ज़ियारत ही के अंदर मेंशन किया गया है अल मुतवक्का फीहि ज़हूरक, मौला आज फ्राइडे है जब एक्सपेक्टेड है कि आपका ज़हूर होगा, कन्फर्म नहीं है कि फ्राइडे को होगा, उसी ज़ियारत में ये लफ्ज मौजूद है। उस ज़ियारत में तीन लफ्ज बहुत अहम है फ्राइडे की ज़ियारत। नंबर एक यही लफ्ज कि आप ज़माने के इमाम को फ्राइडे को सलाम कर रहे हैं, और इसलिए सलाम कर रहे हैं कि वो दिन इमाम ज़माना का दिन, लेकिन उसी सलाम में आप कह रहे हैं कि अल मुतवक्का फी ज़हूरक, मौला मैं कंफर्म नहीं कह रहा हूं कि आज आप जाहिर होंगे, तवक्को है एक्सपेक्टेशन है, ये लफ्ज एक्सपेक्टेशन बता रहा कि फ्राइडे का दिन चेंज हो सकता है। दूसरा लफ्ज भी उसमें एक बहुत अहम है, घर के उसके ऊपर बड़ा डिस्कशन हो सकता है लेकिन मैं नहीं कर पाऊंगा इसलिए कि मेरे पास इस अशरे का टॉपिक कुछ और वो ये है कि उसमें ज़माने के इमाम को भी सलाम किया गया है और इमाम की औलाद को भी सलाम किया गया। ये अपनी जगह एक इशू है, कोई मजहबी इशू नहीं, कोई अकीदे का मसला नहीं, मालूमात के लिए भाई। जब आदमी किसी से मोहब्बत करता है तो वो चाहता है कि उसके बारे में ज्यादा से ज्यादा मालूमात उसको मिले, लेकिन अगर कोई उसको ना माने उन मालूमात को, उस इंफॉर्मेशन को कोई तस्लीम ना करे तो कोई हर्ज नहीं है, ये कोई अकीदे का हिस्सा नहीं। जैसे अब इमाम की शहादत किस तारीख को हुई, हर मोमिन का दिल चाहता है तारीख उसको पता चले ताकि उस दिन वो गम मनाए, अपने वालिदैन की मौत से ज्यादा उस दिन उसको गम मनाना। अब अगर कहे कि नहीं आप फुला डेट को कहते हैं, हमारे नजदीक की डेट नहीं है, दूसरी डेट, تو یہ شیعہ سے نکلا بھی نہیں ہے, گناہگار بھی نہیں ہوا, یہ فاسق و فاجر بھی نہیں ہوا, اس نے کوئی بہت بڑا بلنڈر بھی نہیں کیا, کیونکہ یہ عقیدے کا حصہ نہیں کہ ساتویں امام سیونتھ دوسرے امام سیون سفر کی شہادت ہوئی ہے یا 28 سفر کی شہادت ہوئی. تو اسی طرح سے امام زمانہ کے بارے میں یہ بھی کچھ لوگوں کا انٹرسٹ ہے. کچھ لوگوں سے میری مراد عام لوگ نہیں, علماء, اور علماء بھی حجت الاسلام لیول کے نہیں, آیت اللہ کے لیول کے. انٹرسٹ ہے اس بات پر کہ امام زمانہ آج کل کیسے زندگی گزارتے ہیں, کہاں رہتے ہیں, ان کی شادی ہوئی ہے کہ نہیں ہوئی ہے, اگر شادی ہوئی ہے تو اولاد ہے کہ نہیں ہے, اولاد ہے تو کہاں کہاں ہے, یہ ایک الگ ٹاپک. اور پھر میں عرض کروں اس کا کوئی تعلق ہمارے عقیدے سے نہیں ہے, صرف ایک انفارمیشن کے لیے, معلومات کے لیے. امام حسن کی کتنی اولادیں تھیں, اس میں اختلاف. خود آقا حسین کی کتنی اولادیں تھیں, اس میں بھی اختلاف. یعنی یہ اختلاف تو اتنا بڑا ہے کہ بعض علماء جناب فاطمہ صغرا کے وجود پر بھی اختلاف کرتے ہیں کہ وہ الگ سے بیٹی نہیں تھی, ایک ہی بیٹی کا نام فاطمہ صغرا بھی تھا یا سکینہ بھی تھا. لیکن میں کوئی کنٹروورسی آج نہیں چھیڑنا چاہتا, مگر یہ اختلاف عقیدے کا اختلاف نہیں. اگر کسی کی اپنی ریسرچ ہے وہ اپنی حد تک رکھے, انفارمیشن کے لیے ہے, محبت ہے کسی سے تو اس کے بارے میں معلومات حاصل کرنے کی کوشش کی جاتی ہے. ہاں اگر اس کا رزلٹ یہ نکلے کہ یہ اس لیے ایشوز اٹھائے جائیں تاکہ آزاداری کو نقصان پہنچایا جائے, اور یہ ثابت کیا جائے کہ جو مصائب ہمارے یہاں پڑھے جاتے ہیں, جو غم کا بیان ہوتا ہے, یہ کچھ ضرورت سے زیادہ ہے, اتنا تو نہیں ہوا تھا کربلا میں, نعوذ باللہ یہ جملہ بھی کہا جاتا ہے, تو پھر یقیناً اس کے اوپر ہمیں توجہ دینا. لیکن اگر صرف ایک اکیڈمک ڈفرینس ہے تو بات یہ ہو رہی تھی کہ امام زمانہ کی اولاد ہے کہ نہیں, کسی معتبر روایت میں ذکر نہیں ہے, لیکن اس زیارت میں جو ہر جمعے کو پڑھی جاتی, امام زمانہ کی اولاد پر بھی سلام کیا گیا امام کے ساتھ. چلے یہ باتیں بیچ میں کیوں آ گئی, کیونکہ تیسرا لفظ جو اس زیارت میں ہے, میں نے کہا تین بہت اہم ہے, ویسے تو پوری زیارت بہت اہم ہے, مگر یہ تیسرا جو لفظ آیا ہے, ایک تو امام کے ظہور کے حوالے سے, پھر امام کی اولاد کے حوالے سے, تیسرا ہے کہ مولا اب کریم ابن کریم, کریم کی اولاد ہیں اب کریم. یہ امام زمانہ کو خاص ایوری فرائیڈے آپ یہ کہہ کر سلام کر دیں, لفظ کریم کہہ کر, اہل بیت اطہار کریم. اچھا کریم کا مطلب کیا ہے, یہ بھی آج کل بہت مشہور جملہ ہو گیا ہے, لیکن میں اس کی مدد سے آج کی رات پہلی محرم کے لیے آپ کو ایک یا کہیے میسج دینا چاہتا ہوں, یہ ایک ذمہ داری دینا چاہتا ہوں. کریم مولا کی بھی ایک حدیث ہے اور عربی زبان کا بھی اصول ہے, وہ کہتے ہیں ایک ہوتا ہے سخی, ایک ہوتا ہے کریم. اب یہ تو انگلش والے ماحول میں بڑے مشکل مشکل لفظ ہو گئے. سخی اسے کہتے ہیں کہ جو خود بھی اپنے اوپر استعمال کرتا ہے اپنا پیسہ اور دوسروں کو بھی شیئر کراتا ہے. گھر کے مولا کا یہ جملہ ہے کہ تم کسی کو شیئر نہیں کراتے, اگر اللہ نے تمہیں تمہاری ضرورت سے زیادہ دولت دی ہے تو یہ ہے دوسروں کے لیے جو تمہارے پاس بطور امانت آئی ہے, تم امین ہو, آنر نہیں ہو. لیکن یہ ایک الگ تقریر چاہتا ہے, کیونکہ آدمی کا دماغ اسی وقت خراب ہوتا ہے پیسے کی گرمی, ڈالر کی گرمی, روپے کی گرمی, درہم و دینار کی گرمی, سونے اور چاندی کی گرمی, جب وہ سمجھتا ہے یہ میرا. اور جب لفظ میرا آتا ہے تو پھر وہاں خمس پر بھی اعتراض ہوتا ہے کہ ہم کیوں دیں, تو میرا چلے اگر دینا بھی ہے تو میرا ہے تو میں اپنی مرضی سے خرچ کروں. تو بہت ایک چھوٹا سا جملہ جو ہے نا آدمی کی کتنی مینٹلٹی کو چینج کرتے ہوئے بڑے بڑے واجبات تک کو خطرے میں ڈال دیتا, وہ بات کی چیز ہے. لیکن مولا کا جملہ کہ سمجھو کہ تمہیں اللہ نے امین بنایا ہے, تمہیں ٹرسٹی ہو, یہ دوسروں کا حق ہے جو اللہ نے تمہارے حوالے کیا ہے کہ ان کو دو, اس کو کہتے ہیں سخی. اپنے اوپر بھی خرچ کرو, جائز طریقے سے جتنا چاہے خرچ کرو. خمس کا تو فلسفہ یہی ہے کہ خمس سیونگ پر ہوتا ہے, ارننگ پہ نہیں ہوتا. جتنا جائز ہے وہ خرچ کر لو, پھر جو بچ جائے, وہ بھی 100% نہیں مانگ رہا ہے اسلام, جو بچ جائے 20%, لیکن 20% واجب, باقی 80% کے اندر بھی وہ جو ثواب ہے وہ اپنی جگہ. یہ ہے سخی. اور ایک ہوتا ہے کریم, کریم اسے کہتے ہیں کہ جو خود فاقے کرتا ہے مگر دوسرے کو کھانا کھلاتا ہے. تین دن کے روزے رکھے ہوئے ہیں, بڑی مشکل سے وہ اناج حاصل کیا گیا کہ جس سے افطار کا انتظام کیا جائے, لیکن مسکین آیا یا یتیم آیا یا اسیر آیا, خود فاقے کر کے اپنے آگے کی غذا اس کو دے دی, اسے کہتے ہیں کریم, اہل بیت کریم. اہل بیت اگرچہ اس کے حوالے سے پھر امام نے دو نگیٹو چیزیں بھی بتائی ہیں, ایک بخیل اور ایک لئیم, لیکن اس کی آج ضرورت نہیں ہے. تو سخی جو ہماری قوم میں الحمدللہ بہت سارے خود بھی استعمال کرتے ہیں, دوسروں کو بھی دیتے ہیں. اور ایک ہوتا ہے کریم, اہل بیت کریم ہے, یعنی اہل بیت خود فاقے کریں گے لیکن ख्याल करेंगे दूसरों का, और दूसरों से मतलब खाली जरूरी नहीं है कि उनका शिया ही, ये तो परवरदिगार आलम रब्बुल आलमीन है, वो मोमिन को भी देता है, मुनाफिक को भी देता है, मुसलमान को भी देता है, काफिर को भी देता है, एक खुदा मानने वाले को भी देता है, 360 बुतों को मानने वाले को भी वही देता है, मूसा को भी वही देता है, फिरौन को भी वही देता है, यही अहले बैत की खसूसियत कि अहले बैत का दस्तरखान नेमत जो है, अहले बैत के फजल जो है, अहले बैत का जो करम है, वो सिर्फ अपने शियों के लिए नहीं, वो सब के लिए आम है, वो रब्बुल आलमीन के नुमाइंदे हैं, हर एक को देते हैं। अच्छा, अब ये जो करीम, इसके हवाले से एक पैगाम हमको दिया, और ये खसूसियत अहले बैत अपने चाहने वालों से भी डिमांड करते हैं। चुनाचे बहुत ही मशहूर वाकया है हज़रत अबू ज़र ग़फ़ारी का, कितने अभी 25 डेज, पूरा महीना भी नहीं हुआ, 5th of Zilhijjah को हज़रत अबू ज़र ग़फ़ारी की वफ़ात हुई। बड़ी मजलूमियत के साथ इस दुनिया से रुखसत हुए हैं, और उनका एक वाकया तो बहुत ही अहम, मैं बहुत पढ़ता रहता हूं, लेकिन तकरीबन 15 साल से उसको नहीं पढ़ा, तो शायद कल पढ़ दूं। अबू ज़र ग़फ़ारी बुलंदतरीन सहाबियों में से एक हैं, अगरचे जो हमारे पास एक लिस्ट है असहाबे रसूल की, उसमें सेकंड नंबर पर आते हैं, नंबर एक सलमान, नंबर वन, नंबर टू अबू ज़र, लेकिन मासूम की हदीस है कि एक चीज ऐसी है जिसमें अबू ज़र सलमान से भी आगे, और मिक़दाद के बारे में तीसरी हदीस है, मिक़दाद नंबर 3-1, सलमान फारसी, सेकंड स्टेटस अबू ज़र, थर्ड स्टेटस मिक़दाद, मिक़दाद के लिए भी हदीस है ना कि एक चीज ऐसी है जिसमें मिक़दाद सलमान से भी आगे, और वह चीज आजकल के जमाने में समझना बहुत जरूरी है। लेकिन अभी तो जिंदगी रही तो पूरे 9 दिन आपकी खिदमत करना है, ये चीज आएगी, ये बहुत अहम चीज है जो मिक़दाद के लिए इमाम ने कही, क्योंकि अबू ज़र का फिर भी कुछ तस्किरा लोग करते, मिक़दाद में क्या ऐसी खासियत थी कि मासूम ने कहा कि मिक़दाद अपनी एक खसूसियत में सलमान से भी आगे बढ़ गए हैं, ये बहुत अहम है, खुसूसन करंट सिचुएशन में, करंट ये लफ्ज तवज्जो दीजिएगा। खैर, तो अबू ज़र ग़फ़ारी, मासूम की हदीस है कि आज तक आसमान ने अबू ज़र से ज्यादा सच्चे इंसान के सर पर साया नहीं किया, और आज तक जमीन ने अबू ज़र से ज्यादा सच्चे इंसान को अपने आप पर नहीं उठाया, और इसी सच्चाई की वजह से उनको शहर से निकाल के जिला वतन किया गया, फेंक दिया गया उनको मदीने से बाहर रफ़ज़ा मकाम पर, वाकयात बयान करने की आज जरूरत नहीं, और वहां पर उनकी मौत हो गई। जब वो भेजे गए थे शहर से बाहर, उस वक्त एग्जाइल में भेजा गया था, एग्जाइल अबू ज़र गए थे, अबू ज़र के साथ उनकी बूढ़ी बीवी गई थी, उनका जवान बेटा गया था, और एक छोटी सी बच्ची गई थी, चार ना, जवान बेटा तो बाप के सामने मर गया, वो भी बहुत बहुत ही ज्यादा इंपॉर्टेंट वाकया है, क्योंकि उसमें हमारे लिए एक मैसेज, लेकिन आज नहीं, अभी तो शबे जुमा आएगी, शबे जुमा में यूजुअली या जर्नली कब्र और मौत के हवाले से बात करता हूं, मैंने अभी इसे एडवांस में बता दिया ताकि आप अपने प्लान उसके एतबार से चेंज करें। तो खैर, खुलासा यह है कि अबू ज़र ग़फ़ारी, जवान बेटा मर गया, अब कौन बचा, खुद अबू ज़र बचे, अबू ज़र की बीवी बची, एक छोटी बच्ची बची। 5 ज़िलहिज्जा की डेट आ गई, जहां पर अबू ज़र है वह जंगल है, सहरा डेजर्ट, वहां कोई नहीं, अतराफ में किसी के होने का चांस भी नहीं है, वो तो इलाके में कोई नहीं था, लेकिन वो जो हाईवे थी, क्योंकि हज करीब आ गया, 8th of Zilhijjah को हज लोग इहराम पहन लेते हैं, बाद मुसलमान तो 7th of Zilhijjah को, तो 5 ज़िलहिज्जा का मतलब यह है कि पूरे सड़कें सब सुनसान, वहां कोई नहीं होगा। सिर्फ एक काफिला मिस्र से आ रहा था जिसमें मालिक अश्तर थे, वो जरा सा लेट हो गया, चुनाचे उनको जल्दी भी बहुत थी, 5th of Zilhijjah वो अभी मदीने और मक्के के बीच में, मदीने से मक्के का डिस्टेंस ही तकरीबन 1 हफ्ता लगता है या 4 दिन लगते हैं, तो उनको बहुत जल्दी थी, किसी वजह बहुत मिस्र बहुत दूर था उस जमाने के एतबार से, आज का प्लेन तो है नहीं, चुनाचे उनको रास्ते में कोई रुकावट आ गई, जल्दी पहुंचना है मक्के में ताकि हज कर लें, कि देखा एक बूढ़ी औरत सड़क के किनारे बैठी और हाथ उठा के इशारा कर रही है कि रुक जाओ। अब इतनी जल्दी है, हज हाथ से निकला जा रहा है, 9th of Zilhijjah, 8th Zilhijjah को हम इहराम पहनते हैं, लेकिन 9th of Zilhijjah तक भी इहराम पहना जा सकता है, फिक्री मसाइल बयान करने की जरूरत नहीं है, इसलिए कि आपको तो हुज्जतुल इस्लाम वल मुस्लिमीन मौलाना रिजवी साहब जैसा फिका का एक्सपर्ट आलिम मिला हुआ है, लेकिन 9th of Zilhijjah तक इहराम पहना जा सकता है, तो बहुत जल्दी है उनको, कि ऐसा ना हो कि हमारा पूरा सफर मिस्र से यहां तक का सफर जाय हो जाए। लेकिन बूढ़ी औरत सड़क के किनारे बैठी हुई इशारा कर रही है, रुको रुको मुझे मदद चाहिए, रुक गए मालिक अश्तर जैसा साहबी उसके अंदर है, यानी मौला का साहब, पूछा क्या बात, कहा कि गरीब उल वतन और मुसाफिर मर गया, اور اس کو غسل و کفن دینا. گرچہ بیوی شوہر کو غسل تو دے سکتی ہے لیکن بہرحال بڑھاپا ہے اور غسل اور کفن پہنانا اتنا آسان نہیں. ہمارے یہاں تو پوری ٹیمیں بنائی جاتی, دو دو تین تین مل کے غسل و کفن کا مرحلہ طے کرتے. کہاں وہ اکیلی ضعیف عورت جو ابھی ابھی بیوہ ہوئی, انہوں نے گھبرا کے پوچھا یہ غسل و کفن واجب کفائی کا, مر گیا کہ ہم کو جلدی ہے ہم حج کے لیے جا رہے ہیں, کون مرا؟ کابو سر. او ہو, بس اتنا سننا تھا کہ سر پیٹ لیا لوگوں نے. اتنا عظیم صحابی رسول دنیا سے چلا گیا اور اس کی بیوہ عورت اس طرح سڑک کے کنارے بیٹھی ہوئی, سب نے کہا حج بعد میں ہو جائے گا, یہ بعد میں نہیں ہو سکتا, روکے اور غسل و کفن کے لیے جانے لگے. روک دیا ابو ذر کی بیوہ نے, روک دیا, ابھی نہیں, ابھی غسل نہیں, ابھی کفن نہیں, روک جاؤ. کہا ہمیں جلدی ہے تو ہمیں تو کیوں روک رہی, ہم تو رکے اسی کام کے لیے. کہا نہیں, ابو ذر کی وصیت کہ جو بھی مجھے غسل و کفن دینے آئے گا پہلے اسے میرے مال سے کھانا کھلاؤ اور اس کی خدمت کرو, اس کے بعد پھر غسل و کفن کی ذمہ داری ادا کی جائے گی. یہ ہوتا ہے کریم کا ایک معمولی سا 1%, سمجھ لیجیے کہ پہلے کھانا کھاؤ گے میرے مال سے, خدمت کروں گا تمہاری, اس کے بعد پھر تم سے کوئی خدمت لوں گا. یہ ابو ذر جتنے بڑے بھی کریم ہوں, اور وہ جو جملہ میں نے شروع میں کہا اس کو ریپیٹ کروں, اور جتنے سچے ہوں, معصومین کا تو کوئی میچ ہی نہیں ہے نا, معصومین سے کوئی مقابلہ ہی نہیں. معصومین تو ابو ذر کے مقابلے میں کیا کہوں, 100 times, 1,000,000 times, یہ بھی غلط, کریم ہے. جب ابو ذر کا یہ طریقہ ہے, یہ پیغمبر اسلام کے بہت شروع کے صحابیوں میں ایک صحابی, بعض لوگوں نے لکھا ہے کہ پانچویں صحابی تھے, انہوں نے ایک ایسی سنت اسلام میں قائم کی ہے کہ جو قیامت تک باقی رہی. اور آج تک مجھے کوئی ایسا آدمی نہیں ملا جس نے کبھی مجھ سے یہ کہا ہو کہ آپ علماء اور آپ مولانا حضرات فلاں چیز پڑھتے ہیں اس کا ریفرنس دیجئے. ہر چیز کے بارے میں لوگ پوچھتے ہیں ریفرنس کیا, کہاں لکھا ہوا. یعنی میں آپ کی بات نہیں کر رہا ہوں لیکن آپ کو پتا ہے نا کہ ہماری قوم میں کتنے ایسے لوگ ہیں جن کو ہر چیز پہ ریفرنس چاہیے, کہاں سے پڑھ دیا آپ نے, کس کتاب میں لکھا ہوا ہے. عالم عالم کی بات تو مانتے نہیں ہیں, مرجع تو ان کی نگاہ میں کوئی حیثیت ہی نہیں رکھتا, لیکن ریفرنس. مگر یہ دو چیزیں ایسی ہیں جس میں کسی نے آج تک مجھ سے ریفرنس نہیں پوچھا. ایک, جب کسی کی موت کی خبر آئے لوگ کہتے ہیں انا للہ و انا الیہ راجعون, کوئی نہیں پوچھتا کہاں لکھا ہوا. اور اس سے بھی پہلے سلام, جب دو مسلمان ملتے ہیں سلام کرتے ہیں, کوئی نہیں پوچھتا کہاں لکھا ہوا, کس کتاب میں لکھا ہے, کس امام نے کہا ہے, قرآن کی کس آیت میں, سب کچھ ہے لیکن پوچھا کسی نے نہیں. یعنی سلام مسلمانوں کے نزدیک اتنی ثابت طے شدہ حقیقت ہے, سوال کی ضرورت نہیں اسلام میں پہلا سلام کس نے کیا, سلام اسلام میں آیا کہاں سے. اور وہ جو ایک حدیث آپ نے اکثر سنی ہے اور میں اس مجلسوں میں دو تین دفعہ اور سناؤں گا, الدال علی الخیر کفائلہ والدال علی الشر کفائلہ. اگر کوئی آدمی لوگوں کو نیکی کا راستہ دکھائے یا نیکی کی کوئی ٹریڈیشن قائم کر کے چلا جائے تو جب تک کہ اس پر عمل ہوگا, جو عمل کر رہے ہیں ان کو تو ثواب ملے گا, اس سب کا ثواب ٹوٹل اس آدمی کو ملے گا جس نے سب سے پہلے یہ سلسلہ شروع کیا تھا. اور یہی گناہ کے لیے بھی کہ کوئی گناہ کا کوئی راستہ کھول دے. آج کل تو سوشل میڈیا کے ذریعے گناہ کے نئے نئے طریقے نکل رہے ہیں نا, کہ جو گناہ کا راستہ کھولے, جس نے گناہ کیا اس کو تو اس کی سزا ملے گی, مگر یہ ٹوٹل گناہ سب کے مل کر قیامت تک جتنے لوگ گناہ پہ عمل کریں گے سب کا ٹوٹل عذاب اس پہلے آدمی کو بھی ملے گا. جس پہلی عورت نے حجاب اتارا ہوگا, اس وقت سے لے کے آج تک جتنی بھی حجاب عورتیں ہیں, ہر ایک کو اپنا الگ الگ انڈیویجول تو عذاب ملے گا. وہ شاید کچھ شب جمعہ میں بتا بھی دوں کہ کیا ملے گا, خواتین کے لیے بھی وارننگ ہے. اور یہ ہے کہ لیکن وہ جو پہلی عورت تھی اس کو ان سب کا ٹوٹل بے حجابی کا عذاب ملے گا. اسی طرح جس نے کوئی نئی نیکی کی ریت اپنے سوسائٹی میں ڈال دی ہے, اس کی مثالیں بہت ہیں, آگے آ جائیں گی, آج وقت نہیں ہے میرے پاس تو میں مثالوں کو چھوڑ دیتا ہوں. اب یہ سلام, قیامت تک جتنے لوگوں نے ایک دوسرے کو سلام کیا ہے سب کا ٹوٹل ثواب ابو ذر غفاری کے نام اعمال میں لکھا جا رہا ہے, اتنا عظیم صحابی. اور اس نے یہ بتایا کہ نہیں, کوئی خدمت کرنے آ رہا ہے, پہلے ہم اس کا حق ادا کریں گے پھر اس سے کوئی خدمت لیں گے. اہل بیت تو بہت بلند, بہت بلند. ایک روایت پڑھی جاتی ہے مصائب میں, میں آپ کو ایک خاص طرف لے کے جا رہا ہوں, ایک ڈائریکشن ہے میرا. مصائب میں ایک روایت پڑھی جاتی ہے, مصائب کی روایات کو اس طرح چیک نہیں کیا جاتا جس طرح وضو اور غسل اور نماز اور روزے کے واجبات کی روایتیں. ہر روایت کو چیک کرنے کا کرائیٹیریا الگ, جو ہمارے یہاں سب کے لیے ایک جیسا کرائیٹیریا بنانے کی کچھ لوگ کوشش کرتے ہیں جس کے نتیجے میں ان کو ہسٹری کے بہت سارے واقعات پر اعتراض ہو جاتا. یہ تو میں نے بہت ہی زیادہ, یعنی سمجھیے کہ اس کو فلٹر کر کے کہا, کہ ہسٹری کے واقعات پہ اعتراض ہو جاتا ہے, کیونکہ کرائٹیریا وہ لاتے ہیں نماز کی حدیثوں کا, کرائٹیریا وہ لاتے ہیں حج کی حدیثوں کا, کرائٹیریا وہ لے کے آتے ہیں. اب کتنے آج کے مثلاً آپ وضو کرتے ہیں, میں فقہی مسائل نہیں بیان کرنا چاہتا اس لیے کہ میں نے جیسا عرض کیا یہاں ضرورت ہی نہیں, مگر مثلاً آپ وضو میں دو مرتبہ شروع میں ہاتھ دھوتے ہیں, آگے سیستانی کے مستحب نہیں ہے, رجا کی نیت سے کر لیجیے, ٹھیک ہے, کیونکہ جو کرائٹیریا ہے وہ حدیث بہت اسٹرانگ ہونی چاہیے, وہ ہسٹری میں نہیں چلے گی. اب وہ ہسٹری میں اعتراض کرتے ہیں یہ بھی فلٹر کر کے, کربلا پہ اعتراض کرتے ہیں, کربلا کی ہر روایت پہ ان کو اعتراض ہوتا ہے کیونکہ انہوں نے کرائٹیریا کچھ اور کر لیا. یہ ایسا ہے کہ جیسے کوئی کنٹینر ہوتا ہے, بڑا ٹرک, لوڈنگ ٹرک ہوتا ہے, اس کا ویٹ کیا جاتا ہے نا کہ کتنا اس میں سامان, اور سونا اور چاندی اس کا بھی ویٹ کیا جاتا ہے. کیا دونوں میں سیم اسکیل آپ استعمال کر سکتے ہیں؟ اور اگر استعمال کریں گے تو کیا ریزلٹ سیم نکلے گا؟ جو سونے اور چاندی کا اسکیل ہوتا ہے وہ کیسا ہوگا, اور جس میں پورے پورے کنٹینر کا یا ٹرالر کا یا ٹرک کا لوڈ کیا جاتا ہے؟ تو اب یہ الگ ڈفرینٹ ٹاپک ہے کہ ہر حدیث کو چیک کرنے کا کرائٹیریا الگ ہے. یہ حدیث عقیدے کی ہے, الگ کرائٹیریا, یہ حدیث واجبات کی ہے, الگ کرائٹیریا, یہ حدیث تاریخ کی ہے, الگ کرائٹیریا, یہ حدیث کربلا سے ریلیٹڈ ہے, الگ کرائٹیریا. تو بہرحال ایک روایت پڑھی جاتی ہے مصائب میں, اور شاید میں بھی پڑھوں دو دن کے بعد, کہ جس وقت یہ اہل بیت کا لٹا ہوا قافلہ کوفے میں داخل ہوا, تو آپ کو معلوم ہے نا کہ مولا حسین کے صحابیوں میں ایک ایسا صحابی تھا جس کی تقریباً آدھی سے زیادہ زندگی کوفے میں گزری تھی, حبیب ابن مظاہر, اور ان کی پوری فیملی وہیں کوفے میں تھی, بلکہ حبیب اور حبیب کی بیوی کے درمیان جو بات چیت ہوئی تھی آقا حسین کا خط آنے کے بعد, وہ تو مصائب میں پڑھی جاتی ہے, میں بھی پڑھوں گا. اب جس وقت یہ قافلہ وہاں داخل ہوا, اس وقت یزید کا تو حکم تھا نا کہ سب لوگ گھروں سے باہر نکل آئیں, مرد ہیں تو سڑکوں کے اوپر نئے نئے کپڑے پہن کر, بالکل جیسے کوئی سیلیبریشن ہوتا ہے, کوئی پریڈ ہوتی ہے, یا کوئی وی آئی پی آتا ہے اس کا استقبال کیا جاتا ہے, سارا مرد اور ساری عورتیں مکان کی چھتوں پہ بیٹھے, اور مقصد اس کا جو تھا وہ تو آپ کو معلوم ہے. اب ساری عورتیں بیٹھی ہیں, یہاں ہر ایک کو, ہر ایک کے لیے لازم ہے, یہ آرڈر آ چکا ہے. اس میں دو عورتوں کا جملہ بہت مشہور ہے, ایک ابھی اتفاق سے دیکھیے, میرے ذہن میں نہیں تھا لیکن اب اتفاقاً جملہ بن گیا, مالک اشتر جو ہے, مالک اشتر ان کی بیٹی, ان کا بیٹا تو آپ کو معلوم ہے نا مختار کے ساتھ ہی تھے, مختار کے حوالے سے بھی یہی ظلم ہوا ہے نا کہ وہ کرائٹیریا وہ والی حدیثیں لے کے آ رہے ہیں لوگ, کہ جو واجبات کی حدیثوں کا کرائٹیریا, تو مختار ٹھیک تھے ٹھیک نہیں تھے, جو کیا اچھا کیا برا کیا, یہ سارے ڈسکشن آج کل دوبارہ شروع ہو چکے ہیں. دوبارہ میں نے اس لیے کہا کہ پہلے ہوئے تھے, علماء کی ریسرچ آ گئی تھی, چیپٹر کلوز ہو گیا تھا, بات ختم ہو گئی تھی, لیکن اب دوبارہ ایک مرتبہ شروع ہو گئے. تو خلاصہ یہ ہے کہ مالک اشتر کے بیٹے ابراہیم مختار کے رائٹ ہینڈ تھے. آپ جب جاتے ہیں سامرہ تو راستے میں ابراہیم ابن مالک اشتر کا روضہ بھی آتا ہے, بڑی عظیم شخصیت. اگر یہ نہ ہوتے تو مختار اپنے جہاد میں اس طرح سے کامیاب نہیں ہوتے. مختار جو تھے حکومت کر رہے تھے, لیکن جو باقاعدہ میدان میں جنگ کر رہے تھے وہ مالک اشتر کے بیٹے ابراہیم تھے. جیسے مولا کے سپہ سالار مالک اشتر تھے, اس طرح مختار کے سپہ سالار ابن زیاد مارا ہی ابراہیم کی وجہ سے, ان کی سگی بہن, وہ بھی کوفے کی رہنے والی تھی, اور اس نے یہ منظر دیکھا تھا تو ایک قسم کھائی تھی, اور شاید اسی قسم کا نتیجہ تھا کہ ابراہیم اس طرح سے مختار کے ساتھی بنے. اور اس نے قسم کھائی تھی کہ پروردگارہ میں قسم کھاتی ہوں کہ جو اس وقت اہل بیت پر ظلم کیا گیا اس کا بدلہ میرا گھرانہ لے گا. ایک تو ان کا جملہ ہے. ہماری خواتین جو گزری ہیں تاریخ میں, ان کا بہت اہم رول بھی ہے کس کس طرح سے, لیکن ابھی تو میں بات کہیں اور لے گیا, ایک خاص ڈائریکشن پہ مجھے بات کو مکمل کرنا ہے, تو واپس آئیے. دوسرا جملہ جو مشہور ہے کوفے میں, پھر ذہن میں رکھیے گا کہ سارے کے سارے وہاں دشمنان اہل بیت کی عورتیں مکان کی چھتوں پہ نہیں بیٹھی, اکا دکا کہیں سو میں کہیں دو سو میں ایک آدھ مومنہ بھی, اور اسے آ کے مکان کی چھت پہ بیٹھنا ہے کیونکہ آرڈر ہے, مومن مرد ہے, اسے آرڈر ہے اسے سڑک پہ کھڑا ہونا. آپ نے اکثر یہ سنا ہوگا مصائب میں کہ اہل بیت کا قافلہ جا رہا ہے تو کوئی مومن آ گیا کہ مولا میں کیا خدمت کروں, اور امام نے کہا چادر لے کے آؤ, تو وہ سڑک پر آیا کیوں تھا؟ جب اس کو پتا تھا کہ اہل بیت کا قافلہ ہے وہ تو گھر میں بیٹھتا. ہم اور آپ تو کبھی برداشت نہیں کرتے کہ اس قسم کی توہین کے توہین آمیز طریقے سے اہل بیت کو لایا جائے اور ہم سڑک پہ نکل کر ہی منظر دیکھیں. ہم تو گھر میں ہی بیٹھیں گے نا, لیکن اس وقت آرڈر تھا, اور امام کا بھی آرڈر تھا کہ جو حاکم کہہ رہا ہے مان لو. خیر, تو خلاصہ یہ ہے کہ جس وقت یہ قافلہ وہاں کوفے کی گلی سے گزر رہا تھا تو جگہ جگہ اس کو روکا جا رہا تھا, 11 मुहर्रम की मजलिस में इसका रीजन भी बताऊंगा, अगरचे आप में से हर एक को मालूम भी है, जगह जगह रोका जा रहा था। एक जगह रोका गया, कहां बात हो रही है, सिटी के बाहर नहीं, सिटी में जो मेन स्ट्रीट है सिटी की, उसके अंदर रोका जा रहा, एक जगह रोका। एक छोटे बच्चे ने आके चौथे इमाम का घुटना हिलाया, इमाम ने झुक के देखा कौन, वो सारे मसाइब नहीं पढ़ना चाहता, वरना ये इतना आसान जुमला नहीं, गले में तौक, हाथों में हथकड़ी, पाँव में बेड़ी, कमर में लंगर, चौथा इमाम, और वो आके घुटना हिलाता है। इमाम ने देखा कौन, कहा मैं हबीब इब्ने मजाहिर का बेटा हूँ और आपको सलाम करने आया हूँ। एक बार चौथे इमाम ने सबसे पीछे वाले, यानी इमाम के बिल्कुल पीछे जो सबसे आगे वाला ऊँट है उस पर ज़ैनब कुबरा, एक मरतबा मुड़ के देखा, फोपी अम्मा, चचा हबीब इब्ने मजाहिर का यतीम आया है, वो मुझे सलाम कर रहा। अब ये रिवायत पढ़ी जाती है, जनाब ज़ैनब कुबरा ने फौरन कहा उस बच्चे को देखा कि बेटा तेरी माँ कहाँ। करीब के मकान की आवाज, छत से आवाज आई, एक खातून बैठी हुई, बिल्कुल पुराने जमाने की छोटी छोटी सड़कें हैं, जैसे मुंबासा के अंदर गलियों में मुझे छोटी छोटी गलियां नजर आती हैं, दारुसलाम का पुराना ओल्ड सिटी, छोटी छोटी गलियां, ऊंट मकान की हाइट के बराबर, ऊंट की हाइट। फौरन आवाज आई, शहजादी आपकी कनीज यहां पे बैठी। ज़ैनब कुबरा का जुमला क्या था, क्या है, ज़ौजा हबीब मैं तुझे ढूंढ रही थी ताकि तुझे तेरे शौहर का पुरसा दूं। खुद ज़ैनब कुबरा के घर से 18 लाशें उठे हुए, मगर पहला पुरसा दिया ये करीम कि पहले अपने मरने वालों का ख्याल नहीं किया, पहले हबीब इब्न मजाहिर का ख्याल करके उनकी बेवा से कहा कि मैं तुझे ढूंढ रही थी कि तू कूफे में होगी तो मैं तुझे तेरे शौहर का पुरसा दूं। तो अहले बैत का ये तरीक़ाकार जो है ना, जो अबू ज़र ग़फ़ारी में एक हल्की सी झलक नजर आई, लेकिन अहले बैत का ये तरीक़ाकार मुहर्रम के हवाले से भी। और इमाम मासूम, हम और आप आज सफ़े अज़ा पे बैठे, आपने वो रिवायतें सुनी होंगी जिन्हें सब सारी रिवायतों को एक जगह पे अल्लामा मजलिसी ने जमा किया है, मैं उनको पढ़ना नहीं चाहता हूँ क्योंकि बहुत मशहूर रिवायतें कि अहले बैत यह था करबला का वाक़े पर जो कुछ मातम किया वो तो बाद में किया, मगर अहले बैत से पहले हजरत आदम करबला में रोए के नहीं रोए, वाक़ा है। हजरत नूह की कश्ती उसी करबला में जब पहुंची थी तूफान में, पानी में बहते बहते, और एक दफा कश्ती हिलने लगी, लगा कि डूब जाएगी, मातम किया हजरत नूह ने। हजरत इब्राहिम करबला से गुजरे, मातम किया। हजरत इस्माइल करबला से गुजरे, मातम किया। हजरत मूसा करबला से गुजरे, मातम किया। हजरत सुलेमान का तख्त हवा में तैरता था, करबला पे गुजरा तो एक मरतबा ऐसा लगा कि उल्टा हो जाएगा, मातम किया। हजरत ईसा करबला से गुजरे, मातम किया। मौला अली करबला से गुजरे जंगे सिफीन में जाते वक्त, जब वो शेर फिजा का वाकया पेश आया, मातम किया। तो अब करबला का गम तो वो है जो करबला से पहले से शुरू हो गया। हम और आप अगर आज इस सफ़े अज़ा पे आके बैठे हैं तो अपने आप को इस एतबार से खुशकिस्मत समझिए कि आप उस सफ़े अज़ा पे आके बैठे जिस पे आदम बैठे, जिस पे नूह बैठे, जिस पे इब्राहिम बैठे, जिस पे मूसा बैठे, जिस पे सुलेमान बैठे, जिस पर ईसा बैठे, जिस पे रसूल खुदा बैठे, जिस पे शहजादी कौनैन आके बैठे, जिस पे मौला अली आके बैठे हैं। बड़ा बुलंद रुतबा है इस सफ़े अज़ा का और इस पर आकर बैठने वालों का, लेकिन यह आज हमारी सफ बिछी, पहली मुहर्रम की रात है, दुनिया भर के अज़ा खाने सज गए, दुनिया भर में लोगों ने अपने अपने घरों का सिस्टम चेंज कर दिया। मुझे कनाडा का नहीं पता है, लेकिन हमारे यहाँ इंडिया, पाकिस्तान, ईस्ट अफ्रीका, पूरा घरों का सिस्टम ही चेंज होकर रह जाता। पूरे 10 दिन तो आप ऐसा मातम करेंगे, पूरा दिन आप काम करते, खाली आदमी तो कोई भी नहीं है, खास तौर पर वेस्ट में रहने वाला, लेकिन इस थकन के आलम में आप भी आते हैं, आपके घर की खवातीन भी आती हैं, आपके बच्चे भी आते हैं, आपकी बच्चियां भी आती हैं, रात गए जाते हैं सुबह सवेरे फिर सिर्फ आका हुसैन की मोहब्बत में। लेकिन जो कुछ हम कर रहे हैं ये बाद में, पहले आका हुसैन की वो करीम है ना, करीम इब्ने करीम है, पहले उनकी कर्म नवाजी है, पहले उनकी मेहरबानी है। इसके लिए सिर्फ दो जुमले अर्ज करना है, इसके लिए भी नंबर एक, आशूर के दिन आखिरी रुख्सत के वक्त, देखिए अभी आशूर का दिन है, हम और आप तो उस वक्त तक मातम नहीं कर रहे थे, हाँ अंबिया ने मातम किया, मलाइका ने मातम किया, अहले बैत में जब बुजुर्ग थे हुसैन के उन्होंने मातम किया, लेकिन हम और आप तो उस वक्त मातम नहीं शुरू किया था हमने। लेकिन आका हुसैन ने आखिरी वसीयत में सैयद सज्जाद से क्या कहा था, जब वापस मदीने जाओ तो मेरे तमाम शियों को मेरा सलाम कहना। आका हुसैन ने सलाम पहले भिजवाया, ज़ियारत आशूरा हम लोग बाद में पढ़ते हैं। आका हुसैन ने हमें पहले सलाम किया, ज़ियारत वारिसा हम बाद में पढ़ते हैं। ज़ियारत वारिसा सलाम है ना, زیارت عاشورہ سلام ہے نا, زیارت اربعین جس پہ آ کے ہمارے اعمال مکمل ہوں گے سلام ہے نا. ہمارا سلام بعد میں ہے, ان کا سلام پہلے, کیونکہ کریم اسی کو کہتے ہیں جو پہلے دیتا ہے اور اس طرح دیتا ہے کہ اپنے گھر والوں کو بھلا کے ہم کو دیتا ہے. تو یہ جو کچھ آپ زحمت اٹھا رہے ہیں اس میں ایک بات اور یاد رکھیے, آج کی رات اور کل کا دن, یعنی پہلی محرم کی رات اور پہلی محرم کا دن, کیونکہ یہ بات ذرا عام حالت میں میں کہتا عجیب لگتی, اس لیے میں نے اتنی تمہید باندھی کریم کہہ کر, اہل بیت کی کرم نوازی بتا کر, اہل بیت کی خواہش بتا کر یہ جملے پہ آ رہا ہوں کہ یہ قبولیت دعا کی اہم ترین راتوں میں سے ایک رات. یقیناً ہمارے یہاں شب قدر کی دعا بڑی اہم ہے, یقیناً ہمارے یہاں شب عرفہ اور عرفات کے دن کی دعا بہت اہم, بلکہ ہمارے یہاں شب جمعہ کی دعا بھی بہت اہم ہے. اب تو شب جمعہ میں بھی ماشاء اللہ اتنا مجمع ہونے لگا ہے دنیا بھر کے اندر دعائے کمیل اور اپنی دعاؤں کے حوالے سے. ہمارے یہاں خود کربلا جا کر آقا حسین کے روزے کی دعا اتنی اہم کہ وہ روایت تو آج کل آپ بہت سنتے ہیں, کیونکہ ہر زیارت گروپ میں یہ روایت پڑھی جاتی کہ دسویں امام نے اپنے صحابی سے کہا کہ کربلا جا رہے ہو تو وہاں میرے جد کی زری کو پکڑ کر میرا سلام پہنچانا اور میرے لیے دعا کرنا. اور صحابی چکرا گیا تھا بعد میں, اس وقت تو سن لیا بعد میں چکرا گیا کہ دسویں امام میں اور آقا حسین میں فرق کیا ہے, اولونا محمد, آخرونا محمد, اوسطونا محمد, کلونا محمد, یہ سب کے سب محمد ہے, پھر دسویں امام میرے ذریعے سے دعا منگوا رہے ہیں. تو پھر آپ کو پوری اس کی فلسفی بتائی جاتی ہے, لیکن وہ ساری دعائیں اپنی جگہ اہم ہیں. پہلی محرم کی رات کو فراموش نہ کیجیے گا. آج کی دنیا میں کون مومن ایسا ہے جو پریشان حال نہیں, کوئی ایک مومن ایسا دکھا دیجیے جو پریشان حال نہ ہو. ہر مومن کو اب خالی پریشانی اس کا نام تو نہیں ہے نا کہ آدمی مثلاً ویسٹ میں آ گیا تو پتا چلا کہ یہاں پر اس کا روزگار کا مسئلہ حل ہو گیا, یا کچھ ویسٹ میں ایسی کنٹریز ہیں جو اپنے جتنے سٹیزنز ہیں ان کے ویلفیئر کا بہت زیادہ خیال کرتے ہیں, اسی کا نام تو نہیں ہے نا راحت و آرام. جتنا میں نے ڈپریشن اور ٹینشن یہاں پہ دیکھا ہے اتنا ہمارے یہاں پاکستان انڈیا میں مجھے نظر نہیں آتا. ہر جگہ کی ڈفرینٹ پرابلم ہے, ڈفرینٹ ہر جگہ ہر آدمی پریشان. اور اس کی میں ایک چھوٹی سی ایگزامپل دیتا ہوں, باتیں بہت ساری چھوٹی چھوٹی میں نے جمع کر دی ہیں, شاید کچھ زیادہ ہی میں نے مکسر بنا دیا اس کا, لیکن خیر اب تو اختتام پہ میں آ رہا ہوں مصائب کی طرف. چھوٹی سی مثال, آپ کو پتا ہے کہ میں تو میڈیا کا آدمی نہیں ہوں, میں ٹیلی فون تک نہیں رکھتا ہوں, اور موبائل تو میرے لیے ایک مصیبت ہوتی ہے. تو یہ فیس بک کیا ہے اور یوٹیوب کیا ہے اور یہ انسٹاگرام کیا ہے اور ٹک ٹاک کیا ہے اور یہ اسنیپ چیٹ کیا ہے مجھے نہیں پتا. میں یہ نہیں کہہ رہا ہوں کہ میرے بچوں کو بھی نہیں پتا, ان کو سب پتا ہوگا, لیکن جس جنریشن سے میرا تعلق, آج اگر خبر آئی کہ پہلے آسٹریلیا میں لاسٹ ایئر 16 سال سے کم عمر بچوں پہ سوشل میڈیا کی پابندی تھی اور آج UK نے پابندی لگا دی, سب میرے سر پہ سے گزر جاتی ہیں 16 سال سے کم کیا اور 16 سال سے زیادہ کیا. لیکن یہ میڈیا سے اتنی دوری کا نتیجہ یہ کہ نہ میرا کوئی فیس بک پیج ہے نہ میرا کوئی یوٹیوب. اب آپ کہیں گے ہم آقا حسین کو سننے آئے, آپ کو تو نہیں سننے آئے. نہیں, میں بتا رہا ہوں آج کی دنیا. چنانچہ کبھی کبھار کوئی مومن, کوئی مومنہ, کوئی میری تقریر, کوئی کلپ خود ہی اپنی مرضی سے یوٹیوب کے اوپر جو ہیں وہ اپلوڈ کر دیتے ہیں, ویوز آتے ہیں 4, 5, 10, بہت ہوا 20, 25, 50, 100, بس یہ بھی بہت ہو گئے. کبھی کبھار تو صرف 2 آتے ہیں اور دونوں میرے اپنے بچے ہوتے ہیں. تو خیر, خلاصہ یہ ہے کہ میں حیران ہو گیا, میں حیران ہو گیا جب ایک صاحب نے دکھایا, مولانا آپ کا یہ کلپ دیکھیے, 80 کلو 80,000 لوگوں نے دیکھا. 80,000, میں تو شاید مر جاتا اس وقت خوشی کے مارے. 80,000, اور پتا چلا کہ نہیں یہ تو 80,000 ہے, 120,000, 120,000, جتنے انبیاء تھے اتنے تو آپ کے ویورز ہو گئے. یہ کیا مسئلہ, کیا ماجرا؟ پتا چلا اس میں میں نے کوئی دعا بتائی تھی. اب مسئلہ کیا ہے کہ باقی جو تقریریں ہوتی ہیں اس میں کیا ہوتا ہے, یا ہسٹری ہوتی ہے, یا مسائل ہوتے ہیں, یا امام زمانہ کے حالات ہوتے ہیں, 15, 20, 25, 50 طریقے ہیں, مجھے معلوم ہے کہ کس طریقے سے اس کو بڑھایا جا سکتا ہے, لیکن یہ میرا ٹاپک نہیں. میرا ٹاپک یہ کہ ایک بالکل ان نون آدمی میڈیا کی دنیا کا, جس کو میڈیا میں کوئی نہیں جانتا ہے, اس کے 100-150 ہی ہونا چاہیے ویوز, لائکس, لیکن اس کو اگر 80,000 دیکھ رہے ہیں تو اس کی وجہ سے نہیں دیکھ رہے. اس میں جو لکھا ہے رزق کی دعا, اس میں جو لکھا ہے صحت کی دعا, اس میں جو لکھا ہے بیٹیوں کی شادی کی دعا. اب جیسے میں سفر حج پہ جاتا ہوں, سفر حج میں خاص عمل بیٹیوں کی شادی کا, یقین کریں. اچھا, آپ لوگوں کا حج کا 2 ویک کا ہوتا ہے یا 2.5, ہم لوگوں کا 4 ویک 5 ویک پاکستان سے آنے والے. इतनी रिक्वेस्ट आ जाती है, इतनी रिक्वेस्ट आ जाती कि अगर मैं खाली उनका नाम लेने लगू ना तो अराफात के दो दिन तो इसी में निकल जाएंगे, आमाल और वाजिबात तो रह जाएंगे। तो खैर क्यों, इसलिए कि बेटियों की शादी सही मैच वाकान एक मसला, बहुत बड़ा मसला, बल्कि इतना बड़ा मसला है कि खुद इमाम मासूम की हदीस, वो इमाम मासूम कि सबसे ज्यादा तो उनका ही तस्किरा अय्याम अज़ा में होगा, चौथे इमाम का आका हुसैन का जिक्र 10 दिन है, बाकी जो अय्याम अज़ा के अख्तिताम तक 30 दिन है या 8 रबीउल अव्वल तक, वो चौथे इमाम का जिक्र है ना, उनकी एक बहुत मशहूर हदीस कि चार चीजें ऐसी हैं कि गैरतमंद के लिए, जिसके पास गैरत, ये बहुत बड़ा बोझ है, और उन चार चीजों में एक है बिनतन वलो काना मरियमा, अगर बेटी घर में बैठी हो चाहे वो मरियम जैसा स्टेटस क्यों ना रखती हो, लेकिन बाप के लिए बहुत बड़ी जिम्मेदारी होती है ये। तो ये दुनिया में इस वक्त जो हालात है उसके एतबार से कह रहा हूं कि मुझ जैसा आदमी जिसे सोशल मीडिया पे कोई नहीं जानता, उसके भी 80,000 व्यूज हो जाते हैं, क्यों, दुआ की वजह से। प्रॉब्लम्स हैं तो दुआ लोगों को चाहिए। और उसके बाद आप देखेंगे जो वाकान जो फेमस किस्म के उलमा हैं उनके आम क्लिप और उनकी दुआओं के क्लिप, तो ये खुद ये चीज गवाही दे रही कि आज की दुनिया प्रॉब्लम से भरी हुई, कोई आदमी ऐसा नहीं है जो कह दे कि मुझे कोई परेशानी कोई मुसीबत नहीं। हाँ, जो वाकान अल्लाह की रजा पे राजी रहने वाले नेक बंदे हैं वो कितने हैं, गिने चुने, तो उनको छोड़ दीजिए कि जो राजी हैं कि जिस हालत में अल्लाह रख रहा है हम राजी हैं, लेकिन ऐसे कितने हैं, बहुत ही कम, हर एक को प्रॉब्लम। उन इन प्रॉब्लम को हमने जहन में नहीं रखा, इमाम मासूम ने जहन में रखा, कहा कि तुम आके 2 महीने 8 दिन या 40 दिन या 50 दिन हमारा गम करोगे, मातम करोगे, मगर हम भी देख रहे हैं तुम क्यों मातम कर रहे हो कि जो अहले बैत में मुसीबत आई, मगर हम देख रहे हैं तुम्हारे घर में भी मुसीबतें, घर से दोनों को कोई कंपेयर ही नहीं, जमीन और आसमान का फर्क है दोनों में, कहां अहले बैत और कहां हमारे छोटे छोटे प्रॉब्लम, मगर इसी का नाम करीम कि वो हमारे छोटे से छोटे प्रॉब्लम को भी देख रहे हैं। ये अल्लाह की खासियत है ना कि अल्लाह खाली पैसे वालों को नहीं देता, वो जो समंदर की तय में एक पत्थर के अंदर छोटा सा कीड़ा है अल्लाह उसका रिस्क भी इसको वहां पहुंचाता, उसको भी अल्लाह देखता है कि ये भी कहीं इग्नोर ना होने पाए। तो अहले बैत हमारे छोटे छोटे प्रॉब्लम को देखते हैं और कहते हैं तो पहले ले लो हमसे, मांग लो, यकीनन हमें पता है मवद्दत और मोहब्बत अहले बैत की वजह से तुम हमारा मातम करोगे, हमें मालूम, लेकिन हमें तुम्हारे प्रॉब्लम का एहसास है, कोई भी मसला पहली मुहर्रम जहां से अय्याम अज़ा शुरू हो रहे हैं, अब हमें हुसैन का मातम करना है, औलाद हुसैन का मातम करना है, हुसैन के लुटे घराने का मातम करना है, हुसैन की कैदी बीवी बहनों का मातम करना है, लेकिन पहले हुसैन ने का, ये आज की रात और आज की रात से ज्यादा अहम है कल का दिन। अगरचे उसके लिए इमाम ने और भी एक तरीका बताया, लेकिन फिलहाल इस वक्त जो कैनेडा के अंदर वेदर है उसमें वो मैं उसको ज्यादा हाईलाइट नहीं कर रहा हूं, पहली मुहर्रम का रोजा और उसके बाद की दुआ क्या कहना, लेकिन ये तो इतना लंबा रोजा है कि रमजान के वाजिब रोजे भी इन तारीखों में आ जाएं तो आदमी बाज़ औक़ात परेशान हो जाता है कि रोजा रखे कि ना रखे, और अगर रोजा रखना पड़े तो कोई ऐसा मर्जी ढूंढ लो कि जो 4 बजे रोजा खुलवा दिया करे, ये सब कुछ चल रहा है आजकल हमें पता है। तो खुलासा ये कि उसमें वाजिब सुन्नत रोजे के लिए तो मैं नहीं कहूंगा, लेकिन वेदर चेंज होगा, विंटर आएगा, पहली मुहर्रम के रोजे को फरामोश ना करें, क्योंकि सफरे करबला में जो करबला का सफर आका हुसैन ने किया, इसमें सबसे ज्यादा पूरे सफर में आका हुसैन ने सबसे ज्यादा किसको याद किया, आपके जहन में जो शख्सियतें आ रही होंगी खानदान की वो नहीं, इस पूरे सफर में आका हुसैन एक पर्सनैलिटी को बहुत याद करते, बहुत का मतलब ये नहीं कि आप 5 मिनट के बाद, लेकिन इस पूरे सफर में टाइम टू टाइम इमाम उनका जिक्र करते रहे, और फिर उसके जिक्र के हवाले से हमें वो पैगाम बाकी मासूमी ने दिया। यह हदीस जो मैं पढ़ रहा हूं कि जिक्र इमाम करते थे, यह है खुद हमारे चौथे इमाम इमाम ज़ैनुल आबिदीन अलैहिस्सलातु वस्सलाम, चौथे इमाम फरमाते हैं कि मेरे बाबा इस सफर में जो मदीने से शुरू हुआ करबला पे मुकम्मल हुआ, सबसे ज्यादा हजरत यहिया का जिक्र करते थे, जॉन द बैप्टिस्ट यहिया का जिक्र करते थे, और बार बार कहते थे कि मेरे और यहिया के हालात कितने ज्यादा सिमिलर टाइप के, कुछ चीजें मेरे इमाम मासूमीन ने बताई, कुरान करीम ने कहा लम नजल यहिया वो है, ये नाम यहिया इससे पहले किसी का नहीं रखा गया, हम रख रहे हैं, आका हुसैन के लिए भी यही है ना कि हुसैन नाम, हुसैन अरबी का एक आम लफ्ज है, लेकिन सैकड़ों साल से अरबी बोलने वालों में से भी किसी ने नाम नहीं रखा था, और इस शहजादे का नाम क्या कह के रखा गया कि जिब्राइल अभी मेरे पास आए हैं कि खुदा ने नाम भिजवाया, और फिर ये कि दोनों की प्रेगनेंसी 6-6 महीने की थी और दोनों बड़ी मजलूमियत से शहीद हुए, ये छठे इमाम की हदीस पढ़ रहा हूँ, टाइम कम है तो जल्दी जल्दी। और फिर दोनों के कत्ल में ऐसा आदमी इन्वॉल्व था कि जिसकी विलादत हलाल तरीके से नहीं हुई थी, वो यहिया के अंदर भी जनाब यहिया की शहादत और आका हुसैन की, और दोनों की शहादत के बाद 40 दिन तक सुबह शाम को सूरज रोया। अब ये ना समझिए कि आज के लोग बहुत पढ़े लिखे हैं, 1400 साल पहले के तो बेवकूफ थे। रावी ने कहा मौला सूरज कैसे रोता, इमाम ने कहा सूरज का रोना ये था होता था कि सुबह शाम को सूरज की जो सुर्खी थी बहुत बढ़ जाती थी, बिल्कुल ऐसा लगता था रेड कलर का ही है उसका रोना। 40 दिन तक आसमान से खून नाजिल हुआ, कोई पत्थर उठाओ तो जमीन से खून निकल रहा है। ये यहिया का भी वाकया बाइबल में गवाही देती है और ये आका हुसैन, तो बहुत दोनों में सिमिलर है ना। उसमें फिर ये जुमला आया इमाम का कि याद करो तुम जब जनाबे जकरिया ने, जो यहिया के वालिद हैं जकरिया, उन्होंने दुआ मांगी थी कि मुझे एक वारिस चाहिए और अल्लाह ने दुआ कबूल की, ऐसी दुआ कबूल की कि खुद दुआ मांगने वाला हैरान हो गया, खुदा बंदा ये मेरी दुआ कैसे कबूल हो रही है, मैं बूढ़ा हो चुका हूं और मेरी बीवी जो है वो बांझ है, उसकी औलाद नहीं हो सकती। आखिरा कुरान का लफ्ज है, टाइम नहीं है बस मैं जल्दी से बात खत्म करता हूं। यानी एक तरह से दुनियावी एतबार से इम्पॉसिबल काम है, दुनियावी एतबार से दुआ मांग रहे हैं दुआ, लेकिन जब दुआ कबूल हो रही है तो खुद हैरान हुए कि एज के एतबार से भी औलाद नहीं हो सकती और बीवी जो है उसके यहां भी औलाद नहीं हो सकती। और अल्लाह ने कहा हुआ अलैया हय्यनुन, तुम समझ रहे हो कि नामुमकिन चीज है, ये मेरे लिए बहुत ही मामूली आसान, हय्यन माने बहुत ही सिंपल चीज है मेरे लिए, मेरी कुदरत के लिए क्या है, जब मैंने तुझे पैदा किया जबकि तेरा कोई वजूद नहीं था, तेरे बेटे को भी पैदा करूंगा। इमाम ने कहा यह पहली मुहर्रम थी जब अल्लाह ने नामुमकिन दुआ को कबूल किया, जो कोई चांस नहीं है दुआ कबूल होने का, आज के जमाने में होते तो आप कहते सारी मेडिकल रिपोर्ट रखी है औलाद हो ही नहीं सकती। जनाबे जकरिया तक नबी हैं, बहुत बुलंद मर्तबा, लेकिन कह रहे हैं कि दुआ तो मैं मांग रहा हूं क्योंकि दुआ तो इंसान को मांगना है, कबूल ना हो तो अजर और सवाब तो कयामत में मिलेगा ना, उस अजर के लिए दुआ मांगो। लेकिन इमाम ने कहा पहली मुहर्रम की दुआ में इतनी ताकत, आका हुसैन अपने चाहने वालों को सिर्फ करबला में अपने कुब्बे के नीचे बुला के दुआ कबूल नहीं करवा रहे, आप पहली मुहर्रम दुनिया के किसी इलाके में किसी अजाखाने में कहीं पर भी हो दुआ मांगे, इस दुआ को फरामोश ना कीजिएगा। बस ये समझिए कि जैसे शब कदर की दुआ आप कभी नहीं इग्नोर करते, जैसे अराफात की दुआ कभी आप फरामोश नहीं करते, जैसे 15 शाबान के अमाल की दुआ फरामोश नहीं करते, आजकल एक अमल और बहुत पॉपुलर हो गया अमल उम्मे दाऊद को आप नहीं छोड़ते, उसी तरीके से पहली मुहर्रम ये दिन मिस ना हो जाए। कल मैं ये बात कह सकता था क्योंकि आज टाइम मैंने ज्यादा ले लिया, लेकिन मुझे ये था कि कल कहने का इतना फायदा नहीं होगा। ये हुसैन ने मदीने से जो सफर शुरू किया तो यहिया को याद करना शुरू किया, यहिया को याद करना ये बता रहा कि हुसैन मदीने से निकलते वक्त ही ये पैगाम दे रहे हैं कि मैं शहीद होने जा रहा हूं, उसी वक्त से ही ये पता। बल्कि एक आध और भी ऐसे जुमले हमको मिलते हैं रिवायतों में, यानी आका को तो बहुत पहले से पता था लेकिन इशारे भी दिए सुनने वालों के सामने। मसलन रिवायत में जुमला है कि 28 रजब को जब आका हुसैन मदीने से चले, आज पहली मजलिस है तो इमाम के मदीने के सफर के चंद जुमले मसाहिब के पढ़ना, एक मरतबा महल्ले बनी हाशिम में पहरा लग गया, अब्बास वाली अकबर सारे इंतजाम कर रहे हैं कि कोई 12 बरस का मुमय्यस बच्चा भी यहां ना आने पाए। हुसैन के घर वाले जा रहे हैं, फातिमा जहरा की बेटियां जा रही हैं, अली की बहुएं जा रही हैं, पूरे हिजाब के इंतजाम के साथ अब्बास और अली अकबर इंतजाम कर रहे हैं, पूरा महल और सवारियां लाई गई, एक एक करके ये सवारियां हर बीबी के नाम से आ रही हैं और आका हुसैन फिजा के जरिए मैसेज भिजवा रहे हैं कि जैनब से कहना, क्या बीवियों से कहें कि बारी बारी आए और अपनी सवारियों पे बैठे। अच्छा, जब वह बीवियां चलने लगी ना तो हुसैन की छोटी बीमार बच्ची फातिमा सुहरा वो आगे बढ़ी और रबाब के करीब गई और कहा अम्मा रबाब जरा एक लम्हे के लिए असगर को तो मेरी गोद में दे दीजिए। देखिए आपको मालूम है ना कि जब कोई बीमार हो तो न्यू बॉर्न बेबी के करीब वो नहीं जाता, और अगर वो ना समझ हो तो घर वाले रोक देते हैं कि अभी ये बीमार है और ये बच्चा अभी अभी आया। सुगरा ने 10 रजब को अली असगर की विलादत हुई, 28 रजब की बात कर रहा हूं, सिर्फ تین ویک تھی اور سغرا بیمار تھی, چنانچہ ابھی تک اپنے بھائی کو گود میں نہیں لیا کہ جب صحت مل جائے گی تو بھائی کو گود میں لے کے پیار کروں گی. اب آگے آئی کہ اما رباب آپ جا رہی ہیں, میرا اصغر بھیا جا رہا. اب میرا دل چاہتا ہے ایک بار تو اصغر کو اپنی گود میں لے لوں. رباب نے ننے اصغر کو جو تین ویک کا ہے سغرا کی گود میں دیا. سغرا نے اصغر کو سینے سے لگایا اور کو کچھ نہ کہا, بس ایک جملہ کہا کہ چھوٹی بہن چھوٹے بھائی سے کبھی ایسی محبت میں کہتی ہے بھیا سب مجھے چھوڑ کے جا رہے, کیا تم بھی مجھے چھوڑ دو گے. بھائی اتنا سننا تھا اصغر اس طرح سے سغرا سے چمٹا کہ اب رباب آگے آئیں, بیٹا اصغر آ جا, تیرے باپ کا حکم آ چکا ہے ہم کو چلنا. اصغر نے کوئی توجہ نہ دی. ایک مرتبہ ام فروا آگے بڑھی, جو بہت کم لوگوں کو پتا ہے کہ ام فروا رباب کی بڑی بہن ہے یعنی خالہ ہے. اب آگے بڑھی, اصغر نے توجہ نہ دی. ام کلثوم آگے بڑھی پھوپھی, اصغر نے توجہ نہ دی. ہر بی بی کہہ رہی ہے اصغر بیٹا ہماری گود میں آ جا. فاطمہ کبرا بڑی بہن آگے بڑھی, اصغر نے توجہ نہ دی. آخر میں خود ثانیہ زہرا زینب کبرا آگے بڑھ رہی, اصغر بھائی بیٹا میری گود میں آ جا. لیکن اصغر ہے کہ سغرا کی گود چھوڑ نہیں رہا. حسین کا پیغام تین بار آ چکا ہے, آخر خود حسین آ گیا بیت الشرف میں. زینب تمہیں پتا ہے کہ ہمیں مدینہ سے جلدی نکلنا ہے, دیر کیوں ہو رہی. زینب نے کہا کہ بھیا کیا کریں اصغر نہیں مان رہا. بھائی اتنا سننا تھا حسین اصغر کے قریب گئے, ایک مرتبہ ایک جملہ اصغر کے کان کے قریب منہ لے جا کے کہا اور اصغر گویا اچھل کے باپ کی گود میں آ گیا. حسین نے کہا اصغر بیٹا میں تجھے تیری بہن سے الگ نہ کرتا, لیکن کربلا میں جو جہاد کرنے جا رہا ہوں اس میں مجھے تیری ضرورت ہے. اصغر تیرا خون مجھے چاہیے اپنے جہاد کے لیے. بس اتنا سننا تھا ننا اصغر تڑپ کے باپ کی گود میں آیا اور بیویاں سواری پہ بیٹھنے لگیں. ایک مرتبہ ام فروہ اپنی سواری کی جانب چلی, قاسم دوڑ کے آئے ماں کو سوار کرایا, ام لیلہ باہر آئیں, اکبر دوڑ کے آئے ماں کو سوار کرایا, ام کلثوم باہر آئیں, ان کی اولاد نہیں ہے تو عباس چھوٹا بھائی اولادوں جیسا بہن کو سوار کرایا. اور آخر میں ایک بار ثانیہ زہرا زینب کبرا آ رہی ہیں, ایک طرف سے اکبر آگے بڑھے, ایک طرف سے عباس آگے بڑھے, لیکن حسین نے روک دیا, نہیں تم لوگ رک جاؤ, زینب کو میں خود سوار کراؤں گا. آقا نے زینب کو سوار کرایا. یہ 28 رجب ہے اور وہ 11 محرم آ گئی, یہی بیویاں ہیں, سواریاں آئی ہیں, محملیں نہیں ہیں, اماریاں نہیں ہیں, پردے نہیں ہیں, ارے کوئی سوار کرانے والا بھی نہیں ہے. بس ایک بار ہر بی بی کو مدینے کا سفر یاد آ گیا, اپنے اپنے وارث کو آواز دی. فروا نے کہا قاسم بیٹا تیری ماں سوار ہو رہی ہے, تو بھی نہ آئے گا. لیلا نے کہا اکبر بیٹا کیا ماں کو سہارا نہ دے گا. یہ سننا تھا شریکت الحسین زینب آگے بڑھی اور ایک مرتبہ کہا بیویوں گھبراؤ نہیں, اگر اکبر نہ رہا اگر حسین نہ رہا ابھی میں ہوں, میں سوار کراتی ہوں. فروا کو سوار کرایا, لیلا کو سوار کرایا, رباب کو سوار کرایا, آخر میں اپنی باری آئی. دائیں طرف دیکھا بائیں طرف دیکھا, کوئی سہارا دینے والا نہیں ہے. فرات کو دیکھ کے آواز دی عباس تیری بہن سوار ہو رہی ہے, کیا تو بھی سہارا نہ دے گا. بھائی اتنا سننا تھا, ایک بار میرا بیمار امام آگے بڑھا, گلے میں توق ہے پاؤں میں بیڑی ہے, مگر کہا پھوپھی اماں گھبرائیے نہیں, اگر کوئی نہ رہا ارے آپ کو آپ کا بیٹا سجاد سہارا دے کے سوار کر. الا ولعنت اللہ علی اعدائہم اجمعین. پروردگار اہل بیت اطہار کے ان مصائب کا واسطہ اہل بیت کے ماننے والوں خصوصاً آج کی مجلس میں جو لوگ ہیں انہیں دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرما. پروردگار ہمارے ان آنسوؤں کو رومال زہرا میں جگہ دے کر روز قیامت شفاعت کا ذریعہ بنا, حاجت مندوں کی ساری حاجتیں پوری فرما. جو لوگ آج کی مجلس میں ان کے خاندان کے تمام مرحومین کل مرحومین کی مغفرت فرما, ظہور امام میں تعجیل فرما.